यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म रमेश टमाटा। शुरूमा प्रमुख समाचार। राष्ट्रिय सभा बैठकबाट राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 पारित। प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि प्रत्यक्षतर्फ 84,40,000 मतपत्र छपाई सम्पन्न। दन्तमञ्जन र सौन्दर्य सामग्रीमा मानव स्वास्थ्यका लागि हानिकारक सिसाको मात्रा पाइएको भन्दै नेपाल चिकित्सक संघद्वारा चिन्ता व्यक्त। र पाकिस्तानको इस्लामाबाद स्थित एक मस्जिदमा बम विस्फोट, कम्तीमा 31 जनाको मृत्यु। राष्ट्रिय सभाबाट राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 पारित भएको छ। सभाको आजको बैठकमा प्रधानमन्त्री एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुशीला कार्कीको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले राख्नुभएको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले पारित भएको हो। प्रस्तावमाथिको छलफलमा सांसदहरू डाक्टर वेदराम भूषाल, सुमित्रा विसी र रूक्मिणी कोइरालाले भाग लिनुभएको थियो। छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री सिन्हाले अनुसन्धान लगायत विभिन्न आयामलाई सम्बोधन गर्न ऐनको आवश्यकता भएको स्पष्ट पार्नुभयो। बैठकमा प्रधानमन्त्री एवं संचार तथा सूचना प्रविधि मन्त्री सुशीला कार्कीको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले सामाजिक सञ्जाल विधेयक 2081 फिर्ता गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो। यस्तै आजको बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्या सम्बन्धी अध्ययन प्रतिवेदन 2082 छलफल भएको छ। छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै वन तथा वातावरण मन्त्री माधव प्रसाद चौलागाईले नेपालले अवलम्बन गरेको संरक्षणमुखी नीतिले दीर्घकालीन रूपमा पारिस्थितिक प्रणालीलाई जोगाइराख्न सफल भएको बताउनुभयो। यसअघि बैठकमा सांसदहरूले पूर्वाधार विकास, सुशासन, भ्रष्टाचार नियन्त्रण र देशको रक्षा गर्ने विषयमा सबै सचेत बन्नुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले सड़क, पूर्वाधार, विमानस्थल, सिंचाई आयोजनाका राष्ट्रिय गौरवका आयोजना निर्माणमा ढिलाइ हुँदा आम नागरिकमा नैराश्यता बढ़ेको भन्दै समयमा नै त्यसतर्फ ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो। राज्यले स्वरोजगारी, शिक्षामा समानता, ग्रामीण जीवन र शहरीय जीवनमा एकरूपता कायम गर्ने, उत्पादन र वितरणमा वैज्ञानिक विधि अपनाउँदै लगानीलाई प्रोत्साहित गर्ने योजना बनाउन जरूरी रहेकोमा सांसदहरूले जोड़ दिनुभएको छ। निर्वाचन नजिकिएको अवस्थामा प्रचारमा देखिएको होडबाजी व्यवस्थाको विरूद्धमा रहेको र व्यक्ति हावी गराउने काम भइरहे भन्दै सांसदहरूले समयमा नै सचेत बन्न सबैलाई आग्रह गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक यही माघ 26 गते सोमबार अपराह 1:15 बस्नेछ। निर्वाचन आयोगले आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि प्रत्यक्षतर्फ हालसम्म 70 निर्वाचन क्षेत्रका लागि 84,40,000 मतपत्र छपाई सम्पन्न भएको जनाएको छ। आयोगमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले 32 जिल्लाको लागि मतपत्र ढुवानी तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो। प्रवक्ता भट्टराईले हालसम्म प्राप्त सूचनाहरूमध्ये त्यसको प्रकृति अनुसार थप अनुसन्धान तथा आवश्यक कार्यवाहीका लागि 181 सूचना साइबर ब्यूरोमा पठाइएको, 7 दूरसंचार प्राधिकरणमा पठाइएको, 40 प्रेस काउन्सिलमा पठाइएको, 47 केन्द्रीय आचार संहिता अनुगमन समितिमा पठाइएको र 1 विज्ञापन बोर्डमा पठाइएको जानकारी दिनुभयो। आचार संहिता उल्लंघन सम्बन्धी विषयमा हालसम्म 34 स्पष्टीकरण सोधिएको जानकारी दिनुहुँदै प्रवक्ता भट्टराईले 24 जवाब प्राप्त भइसकेको बताउनुभयो। फागुन 21 हिमाली जिल्लाहरूमा निर्वाचन हुन सक्छ कि सक्दैन भन्ने पत्रकारहरूको जिज्ञासामा प्रवक्ता भट्टराईले जल तथा मौसम विज्ञान विभागसँग निरन्तर छलफल भइरहेको र मौसम विज्ञान विभागका अनुसार हालसम्मको अवस्था हेर्दा मौसममा कुनै खराबी नदेखिएकाले हालको अवस्था अनुसार हिमाली जिल्लामा पनि निर्वाचन गर्न सकिने उहाँले जानकारी दिनुभयो। गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको सुरक्षा व्यवस्था चुस्त राख्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिनुभएको छ। मन्त्रालयमा आज बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा मन्त्री अर्यालले सुरक्षाको मामलामा कुनै कमजोरी हुन नदिन हाई अलर्टमा रही काम गर्न मन्त्रालय मार्फतका सुरक्षा निकायलाई निर्देशन दिनुभयो। बैठकले निर्वाचन तयारी सम्बन्धमा विगतका बैठकले गरेको निर्णय कार्यान्वयनको अवस्थाको समीक्षा गरी निर्वाचन नजिकिँदै गर्दा आउन सक्ने थप सुरक्षा चुनौतीहरूलाई चिर्न अवलम्बन गरिनुपर्ने रणनीतिबारे समेत मार्ग निर्देश तय गरेको छ। बैठकले सामाजिक सञ्जालको दुरूपयोग रोक्न नेपाल प्रहरीले सञ्चालनमा ल्याएको अत्याधुनिक युनिटलाई थप प्रभावकारी बनाउने, निर्वाचन विरोधी गतिविधि गर्नेलाई कानूनी दायरामा ल्याई कार्यवाही गर्ने, निर्वाचनमा ड्रोनको प्रयोग गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक क्षेत्रमा नयाँ पुस्ताको प्रवेशलाई स्वाभाविक र सकारात्मक रूपमा लिनुपर्ने बताउनु भएको छ। झापा स्थित चन्द्रगढ़ी विमानस्थलमा आज पत्रकारहरूसँग संक्षिप्त कुराकानीमा अध्यक्ष ओलीले राजनीतिमा युवा पुस्तालाई निरुत्साहित गर्नु गलत हुने धारणा राख्नुहुँदै राजनीतिमा पुस्तान्तरण आवश्यक भएको बताउनुभयो। लोकतान्त्रिक अभ्यासमा स्वस्थ प्रतिस्पर्धा र युवाको सक्रिय सहभागिताले राजनीति अझ परिपक्व हुने अध्यक्ष ओलीले विश्वास व्यक्त गर्नुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री डाक्टर सुधा शर्मा गौतमले स्वास्थ्य बीमा बोर्डले स्रोतको सुनिश्चितता र अर्थ मन्त्रालयको सहमति बिना खर्च गर्दा राज्यलाई ठूलो आर्थिक भार परेको बताउनु भएको छ। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको 18 वार्षिकोत्सवलाई सम्बोधन गर्नुहुँदै मन्त्री गौतमले स्वास्थ्य बीमाका लागि चालू आर्थिक वर्षमा विनियोजित 10 अर्ब रूपियाँ खर्च भइसकेको जानकारी दिनुभयो। उहाँले बीमा बोर्डले स्रोतको सुनिश्चितता नगरी कार्यक्रम सञ्चालन गर्दा हाल वार्षिक 24 अर्ब रूपियाँ बराबरको दायित्व सिर्जना भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजे देखि बिहान 6 बजेसम्म।
ए हो त है, मेरो वाइफ त कति स्मार्ट।
अब रात तपाईको नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। सुदूरपश्चिम प्रदेश सरकारले हिजो बैतडीको पुचौडीमा भएको बस दुर्घटनामा मृत्यु भएका परिवारलाई मानवीय सहायता स्वरूप जनै 1 लाख उपलब्ध गराउने निर्णय गरेको छ। प्रदेश सरकारको आज बसेको मन्त्री परिषद बैठकले दुर्घटनाबाट घाइते भई सरकारी अस्पतालमा उपचारका लागि भर्ना भएको अवधिभरको औषधोपचार खर्च सरकारले बेहोर्ने र थप उपचार गर्नुपर्ने भए काठमाण्डुसम्म लैजानुपर्ने भएमा हेलिकप्टरको व्यवस्थापन गर्ने निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। बैतडीको पुर्चौडी नगरपालिका साथ भवानीबाट बझाङतर्फ गइरहेको विवाहका जन्ती सवार बस पुर्चौडी सड़क खण्डको बडगाउँ भन्ने मोडमा हिजो दुर्घटना हुँदा 13 जनाको मृत्यु भएको छ। बाँकेको नेपालगंज स्थित भेरी अस्पतालमा क्यान्सर लगायत रोगको पहिचान गर्न हिस्टोप्याथोलोजी सेवा शुरू गरिएको छ। अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर निरञ्जन सुवेदीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाण्डुबाट ल्याइएका उपकरण र आवश्यक जनशक्ति व्यवस्थापनपछि सेवा सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो। सेवा शुरू भएपछि समयमै रोग पहिचान गरी तत्काल उपचार गर्ने अवस्था बनिरहेको र क्यान्सर लगायत विभिन्न रोगको पहिचानका लागि नमूना बाहिर पठाउनुपर्ने र रिपोर्टका लागि लामो समय पर्खिनुपर्ने समस्या हटेको डाक्टर सुवेदीले बताउनुभयो। भारतको मेघालय स्थित एउटा कोइला खानीमा भएको विस्फोटमा परेर खोटाङको बराहा पोखरी गाउँपालिका निवासी एउटै घरका 2 जना दाजुभाइको घटनास्थलमै मृत्यु भएको छ। मेघालय स्थित उम्साघाटमा सञ्चालित कोइला खानीमा बिहिबार भएको विस्फोटमा परेर बराहा पोखरी गाउँपालिका 1 बराहा पोखरी स्थित सालघारी भन्ज्याङ निवासी 27 वर्षीय पूर्ण बहादुर खपाङ्गी मगर र 24 वर्षीय सुरेन्द्र खपाङ्गी मगरको घटनास्थलमै मृत्यु भएको हो। नेपाल चिकित्सक संघले दैनिक प्रयोगमा आउने दन्त मञ्जन सहित मुख तथा दन्त सरसफाईका सामग्री र विभिन्न सौन्दर्य सामग्रीमा मानव स्वास्थ्यका लागि हानिकारक सिसाको मात्रा पाइएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ। जनस्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्रले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले गम्भीर तथ्य देखाएको भन्दै संघले बालबालिका सहित आम नागरिकको स्वास्थ्यमा गम्भीर असर पुर्याउने यस्ता सामग्रीको गुणस्तर मापन गरी कड़ा नियमन गर्न नेपाल सरकारसँग माग गरेको छ। पाकिस्तानको राजधानी इस्लामाबाद स्थित एक मस्जिदमा भएको आत्मघाती बम विस्फोटमा परि कम्तीमा 31 जनाको मृत्यु भएको छ। शुक्रबारको प्रार्थनाका लागि भेला भएका सिया मुसलमानहरूको मस्जिदभित्र गएर आत्मघातीले बम विस्फोट गराएका थिए। घटनामा अन्य 160 भन्दा बढ़ी मानिस घाइते भएका छन्।
तराईका विभिन्न जिल्लाहरूमा आन्तरिक तथा बाह्य पर्यटकलाई उच्च स्तरीय पर्यटन सेवा उपलब्ध गराउने उद्देश्यले 5-तारे स्तरका होटल खोल्ने क्रम क्रमशः वृद्धि हुँदै गएको छ। हालै बुटवलमा 5-तारे होटल सञ्चालनमा आएसँगै यति बेला महोत्तरीको जलेश्वर स्थित प्रकौलीमा 1 अर्ब 20 करोड़को लागतमा अत्याधुनिक 5-तारे होटल साङ्ग्रीला प्रिमियम रिसोर्ट एण्ड क्यासिनो निर्माण हुने भएको छ। मध्य प्रदेशको पर्यटन क्षेत्रको प्रवर्धन तथा विकास गर्ने उद्देश्यले सत्या समूहको लगानीमा निर्माण हुन लागेको 75 अन्तर्राष्ट्रिय मापदण्डका लग्जरी कोठा विदेशी पर्यटकलाई लक्षित गरी अन्तर्राष्ट्रिय स्तरको क्यासिनो अत्याधुनिक ब्याङ्केट हल तथा प्रिमियम क्लब होटलसँगै निर्माण हुनेछ। सो होटल निर्माण पश्चात स्थानीय 200 भन्दा बढ़ी युवाले प्रत्यक्ष रूपमा रोजगारी पाउने समूहका प्रबन्ध निर्देशक धर्मा मण्डलले जानकारी दिनुभयो। उद्योग व्यवसाय क्षेत्रमा युवालाई प्रेरित गर्दै स्वदेशमै स्वरोजगार र रोजगारीको अवसर पैल्याउने लक्ष्यका साथ उद्योग संगठन मोरङले बिजनेस एट स्कूल कार्यक्रमको दोस्रो श्रृंखला सत्यनारायण माध्यमिक विद्यालय विराटनगरमा शुक्रबार सम्पन्न गरेको छ। कार्यक्रममा विभिन्न संस्थाहरूले इन्टरनेट अफ थिंग्स, इण्डस्ट्रीज अटोमेशन, सीसीटीभी क्यामेरा सेटअप, मोबाइल मर्मत, ल्यापटप मर्मत सम्बन्धी विषयमा कक्षा 9 देखि 12 का विभिन्न विद्यालयका विद्यार्थीहरूलाई टेस्ट अफ ट्रेनिङ कार्यक्रम सञ्चालन गरिएको थियो। त्यस अवसरमा विद्यार्थीका लागि भर्चुअल उद्योग भ्रमण, बिजनेस आइडिया प्रस्तुति तथा सफल व्यक्तित्वहरूका अनुभवहरू साटासाट गरिएको उद्योग संगठन मोरङले जनाएको छ। उदयपुरको त्रियुगा नगरपालिका त्रियुगा नदी किनारमा दोस्रो उदयपुर महोत्सव प्रारम्भ भएको छ। जिल्लाको कृषि, उद्योग, व्यापार, पर्यटन तथा संस्कृतिलाई एउटै थलोमा जोड्ने उद्देश्यसहित उदयपुर उद्योग वाणिज्य संघले महोत्सव आयोजन गरेको हो। आगामी फागुन 8 गतेसम्म आयोजन हुने महोत्सवमा उदयपुर जिल्ला सहित कोशी प्रदेशका किसान, उद्योगी, व्यवसायी, सहकारी, महिला तथा युवा उद्यमीका उत्पादनहरू प्रदर्शनका लागि राखिएका छन्। हेटौँडा स्थित आन्तरिक राजस्व कार्यालयले चालू आर्थिक वर्षको पुष महिनासम्ममा 3 अर्ब 27 करोड़ 92 लाख राजस्व संकलन गरेको छ। कार्यालयले गत महिना मात्रै 80 करोड़ 8 लाख 99 हजार राजस्व संकलन गरेको जनाएको छ। यो संकलन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा 8 करोड़ 86 लाख रूपियाँले बढ़ी हो। कर दाखिला गर्न आनकानी गर्ने, करदाताहरूको घरमा पुग्ने, टेलिफोन र एसएमएस मार्फत ताकेता गर्ने, करसुट सम्बन्धी सुविधा बारे प्रचार प्रसार गर्ने लगायत अभियान सञ्चालन गरी 10 करोड़ बकेउता असुली भएको कार्यालयका प्रमुख युक्त प्रसाद सुवेदीले जानकारी दिनुभयो। नेपाल स्टक एक्सचेन्जले सूचीकृत सम्पूर्ण कम्पनी र शेयर रजिस्ट्रारहरूलाई लाभांश र ब्याज दर वितरण गर्दा स्पष्ट खुलाएर पठाउन निर्देशन दिएको छ। नेप्सेले शेयरधनीलाई इमेल, एसएमएस लगायत माध्यमबाट जानकारी पठाउँदा स्टक सिम्बोल, आर्थिक वर्ष र लाभांश दर वा ब्याज दर प्रतिशत अनिवार्य रूपमा उल्लेख गर्न भनेको छ। ऋण पत्र वा डिभेन्चरको हकमा ब्याज दर स्पष्ट खुलाएर मात्र पठाउन पनि स्टकले निर्देशन दिएको छ।
आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
मछिन्द्र फुटबल क्लबले राष्ट्रिय लीगमा श्री भगवती क्लब टोखा विरूद्ध सहज जित निकालेको छ। त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा शुक्रबार सम्पन्न खेलमा मछिन्द्रले 2-0 गोल अन्तरले हराएको हो। लीगमा भगवतीको यो चौथो हार हो, मछिन्द्रको भने 5 जित हो। जितसँगै शीर्ष स्थानमा रहेको मछिन्द्रले 6 खेल खेल्दै 16 अङ्क पुर्याएको छ। समान खेलबाट भगवतीको 4 अङ्क छ। मछिन्द्र शुरूदेखि नै आक्रमक खेल्दा भगवतीले भने डिफेन्सिङ देखिएको थियो, तर दुवै टोलीले गोल गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। 51 मिनटमा फ्रेपको पासमा जुनाथको प्रहारले लक्ष्य छुन सकेन। त्यसको 2 मिनटपछि जुनाथको फ्री किकमा प्रदीप बुढाथोकीले गोल गर्दै मछिन्द्रलाई शुरूआती अग्रता दिलाए। 57 मिनटमा दिवाकर चौधरीको पासमा फ्रेकले गोल गर्दै मछिन्द्रलाई जित दिलाए। सहरा क्लब पोखराको आयोजनामा हरेक वर्ष आयोजना हुँदै आएको आहारा पोखरा गोल्ड कपको 25 वर्ष रजत वर्षको अवसरमा फोटो प्रदर्शनी गरिएको छ। नेपाल फोटो पत्रकार संघ एनपीजीएफ काशीको आयोजना र सहारा क्लब पोखराको सहयोगमा भएको प्रदर्शनी पोखराको महेन्द्र पुल स्थित फाल्चामा गरिएको छ। प्रदर्शनीको दक्षिण एसियाली फुटबल महासंघ साफका महासचिव पुरुषोत्तम कटले उद्घाटन गर्नुभयो। तस्विर प्रदर्शनीले आहारा गोल्ड कपको इतिहासलाई स्मरण गराएको महासचिव कटले बताउनुभयो। प्रदर्शनीमा आहा रारा पोखरा गोल्ड कपको शुरूदेखिका स्मरणीय क्षणहरू समेटेर 100 फोटो प्रदर्शनी गरिएको छ। 2058 सालमा क्यारावान गोल्ड कपबाट शुरू भएको प्रतियोगिता 25 वर्षमा आइपुगेको हो भने आहा रारा गोल्ड कपको 25 संस्करण माघ 27 गतिबाट पोखरा रंगशालामा शुरू हुँदैछ। यो पटक 3 विदेशी ए डिभिजन क्लब विभागीय आयोजक सहित 12 टोलीको सहभागिता रहनेछ।
खेल समाचारको साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आज राति तराई भूभागका थोरै स्थानहरूमा हुस्सू रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी र गण्डकी प्रदेशको उच्च पहाड़ी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ भने बाँकी भूभागको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। राष्ट्रिय सभा बैठकबाट राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 पारित। प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि प्रत्यक्षतर्फ 84,40,000 मतपत्र छपाई सम्पन्न। दन्तमञ्जन र सौन्दर्य सामग्रीमा मानव स्वास्थ्यका लागि हानिकारक सिसाको मात्रा पाइएको भन्दै नेपाल चिकित्सक संघद्वारा चिन्ता व्यक्त। र पाकिस्तानको इस्लामाबाद स्थित एक मस्जिदमा बम विस्फोट, कम्तीमा 31 जनाको मृत्यु। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।